Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 Rexy 2.7 MHz. दाङमा पछिल्लो 10 वर्षमा 5,000 भन्दा बढी हेक्टर वन क्षेत्र बढेको तथ्याङ्क सार्वजनिक। जुम्लाको प्रसिद्ध मन्दिर चन्दननाथबाट सिसी क्यामेरा जडान।
राज्य व्यवस्था समितिले पारित गरेका निर्वाचन सम्बन्धी दुईवटा प्रतिवेदन संसदमा पेश। दलहरूले मोर्चाबन्दी गरेर एउटै चुनाव चिन्हमा लड्न नपाउने।
अमेरिका 12 देश सम्मिलित व्यापार सम्झौता टिपिपीको सदस्यबाट बाहिरियो।
र सङ्कटाकल पोखरामा जारी 15 आहारा गोल्डकप फुटबलको सेमी फाइनलमा प्रवेश। सेमी फाइनल पुग्ने चारवटै टोलीको टुङ्गो लाग्यो। हिमाल पहाड तराई कोही छैन पराई। बिहान 6:30 बजेको भेरी खबरबाट डिलु र सुचित्राको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। नेपालगंजको गणेशमान चोकमा 2046 सालको जनआन्दोलनका कमाण्डर एवं कंग्रेसका नेता गणेशमान सिंहको शालिग अनावरण गरिएको छ। नेपाली कंग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले एक समारोहका बीच शालिगको अनावरण गर्नुभएको हो। देउवाले गणेशमान सिंह कंग्रेसको मात्र नेता नभई सम्पूर्ण नेपाली जनताको नेता भएको बताउनु भएको छ। फरक प्रसंगमा देउवाले संविधानका कार्यान्वयनका लागि पनि 2074 माघ 7 गते भित्रै तीनवटै निकायको चुनाव गरिसक्नुपर्ने बताउनु भएको छ। उहाँले चुनाव हुने निश्चित भएकाले सम्पूर्ण मतदातालाई चुनावमा सहभागी भई संविधान कार्यान्वयनका लागि सहयोग गर्न आह्वान गर्नुभयो।
संविधानको कानुन गर्नु जरुरी छ। त्यो संविधानको कानुन गर्नु दिशामा तीनवटा मुख्य चुनाव हुनु जरुरी छ। चुनाव भनेको स्थानीय तहको चुनाव, प्रान्तको चुनाव, संघीय चुनाव, त्यो तिनवटा चुनाव भएपछि त्यो संविधानको कानुन हुन्छ। त्यसको चाहिँ न्याय पनि केवल 1 वर्ष मात्रै राखिन्छ। त्यो माघ 7 गते 1 वर्ष पनि छैन। आज माघ 11 बजे माघ 7 गते अहिले तिनवटा चुनाव भइसकेको छ। तिनवटा चुनाव पनि पुष्ट माघमा छ, पुष्ट माघमा त चिसो हुन्छ। त्यसै कारण चाहिँ चुनाव भइसकेको छ। वैशाख महिनाभित्र स्थानीय तहको चुनाव भइसक्नै पर्छ। त्यहाँ त्यस पछाडि दुईवटा चुनाव एकसाथै गरे पनि यो सदस्य मसिक थियो। त्यसैले अहिले नेपाल चुनावको राजनीतिमा छिरिसकेको छ। चुनाव गर्ने कुरा निश्चित छ। त्यस कारण सबै नेपाली जनताहरूलाई नेतृत्वका साथ चुनावमा चाहिँ सहभागी भएर संविधानको कार्यान्वयन गर्नुमा सबैले
यस्तै कंग्रेसका नेता प्रकाशमान सिंहले त्यागी नेता एवं प्रजातान्त्रिक योद्धा गणेशमानले नै एक दलमा विश्वास गर्ने कम्युनिस्टहरूलाई पनि बहुवादको राजनीति गर्न सन्देश दिएको दावी गर्नुभयो। गणेशमानका छोरा समेत रहनुभएका उहाँले 2046-47 को जनआन्दोलनलाई सफल पार्न गणेशमानले पुर्याएको योगदान सबैका लागि प्रेरणादायी रहेको बताउनुभयो।
कङ्ग्रेसहरू पनि काङ्ग्रेसले जुन आह्वान गरेको र गणेशमान सिंहज्यूको सर्वोच्च कमान्डरसिपमा यो आन्दोलन भएको कारणले गर्दाखेरि नेपालका कङ्ग्रेसहरूलाई पनि र खास गरेर त्यस वर्ष 46 सालको समयमा यो चाहिँ कङ्ग्रेसहरू विभिन्न चिराबन्धन विभाजित थिए। गणेशमान सिंहज्यूकै आह्वानमा उहाँले चाहिँ बोलाएर पहिला चाहिँ तपाईँहरूले चाहिँ एउटा चाहिँ मोर्चा बनाउनुहोस्। किन भन्दाखेरि कसलाई बोलाउने यतिका चिरामा चाहिँ तपाईँहरू चाहिँ विभाजित हुनुहुन्छ। एउटा चाहिँ कम्युनिस्टहरूको चाहिँ मोर्चा बनाउनुहोस् अनि त्यसपछि चाहिँ यो आन्दोलनमा चाहिँ कार्यगत एकताको आधारमा तपाईँहरू पनि सरिक हुनुहोस् भनेर उहाँकै त्यो विचार अनुसार सारा प्रधानजी पछि चाहिँ वाममोर्चाको अध्यक्ष बनेर यो चाहिँ 46 सालको नेपाली कङ्ग्रेसले आह्वान गरेको गणेशमान सिंहज्यूको चाहिँ नेतृत्वमा जुन हाकेको चाहिँ आन्दोलनमा कम्युनिस्टहरू कार्यगत एकताको आधारमा सरिक भएको कुरालाई पनि आज हामीले चाहिँ बिर्सनुहुन्न।
कार्यक्रममा स्थानीय बासिन्दा कंग्रेस निकट विभिन्न भातृ संगठनका नेता तथा कार्यकर्ता लगायत विभिन्न जिल्लाका सांसदहरूको सहभागिता रहेको थियो।
दाङमा पछिल्लो 10 वर्षमा 5,000 भन्दा बढी हेक्टर वन क्षेत्र बढेको तथ्याङ्क सार्वजनिक भएको छ। वन विभाग अन्तर्गतको वन सर्वेक्षण तथा अनुसन्धान विभागले सन् 2016 गरेको राष्ट्रिय वन स्रोत सर्वेक्षण प्रतिवेदनमा पछिल्लो 10 वर्षमा दाङमा 5,225 हेक्टर क्षेत्र वन क्षेत्रमा वन क्षेत्रका रूपमा परिणत भएको उल्लेख गरिएको छ। जिल्ला वन क्षेत्र समन्वय समितिले 10 वर्ष अघि 1,95,500 हेक्टर वन क्षेत्र रहेकोमा अहिले वृद्धि भई 2,725 हेक्टर वन क्षेत्र पुगेको जनाएको छ। वन विभागले हरेक 10 वर्षमा देशभर वनको अवस्था बारेमा विस्तृत अध्ययन गरी वन क्षेत्रको तथ्याङ्क सार्वजनिक गर्दै आएको छ। बैठकले सामुदायिक वन उपभोक्ता महासंघ र वन समूहसँग समन्वय गरी सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना तयारी गरी कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ। घोराई लमही र त्रिपुर नगरपालिकासँग समन्वय गरी तीनवटा नगर उद्यान निर्माण कार्य अघि बढाउने, सरकारवाला निकायसँग समन्वय गरी वनको अतिक्रमण व्यवस्थापन र डडेलो सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने बताइएको छ। दाङ उपत्यकालाई हरित उपत्यकाका रूपमा विकास गर्नका लागि सरकारवाला निकायसँग समन्वय गरी काम अघि बढाउने लगायतका निर्णय पनि गरिएको छ।
जुम्लाको चन्द्रनाथ मन्दिरबाट गएको मंसिर 11 गते बहुमूल्य मूर्ति चोरी भएपछि अस्तव्यस्त बनेको चन्द्रनाथ मन्दिर दुई महिनापछि पुरानै अवस्थामा फर्किएको छ। मूर्ति चोरी भएको एक महिनासम्म मन्दिरमा पूजा आजाका कुनै क्रियाकलाप भएका थिएनन्। मूर्ति चोरी भएको एक महिनापछि 17 मूर्ति देपाल गाउँ गाविसमा भेटिएपछि नियमित कार्य शुरू गरेको चन्द्रनाथ गुठी समितिका प्रमुख रत्न प्रसाद आचार्यले बताउनुभयो। उहाँका अनुसार पुराना पुजारी प्रहरी हिरासतमा भएकोले नयाँ पुजारी नवराज अधिकारीलाई नियुक्त गरी नियमित काम कर्म सञ्चालनमा ल्याइएको जनाइएको छ। पूजा आज सुरु भएसँगै मन्दिरको संरक्षण र सुरक्षामा निकै कडाई गरिएको छ। यसै साताबाट मन्दिर आसपासका ठाउँमा 8 सिसी क्यामेरा समेत जडान गरिएको छ। अहिले मन्दिरमा हुने हरेक क्रियाकलाप क्यामेराबाट हेर्न सकिने भएकोले कुनै समस्या नआउने अपेक्षा गरेको प्रमुख आचार्यले बताउनुभयो। पूर्व चन्दननाथ गुठी समितिका अध्यक्ष गौरीनन्द आचार्य पहिले नै विभिन्न पटक मन्दिरको सुरक्षाका बारेमा स्थानीय प्रशासन कार्यालयलाई ध्यान आकर्षण गराउने गरेको तर शासनले चासो नदिँदा चोरी भएको बताउनुभयो।
नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल नतिरेको भन्दै सल्यानमा 20 ग्राहकको लाइन काटेको छ। पटक पटक बक्यौता रकम चुक्ता गर्न आग्रह गर्दा पनि अटेर गरेपछि 20 ग्राहकको लाइन काटिएको हो। लाइन काटिएका ग्राहकहरूबाट 1,03,359 रुपियाँ असुल गर्न बाँकी रहेको छ। नेपाल विद्युत प्राधिकरण सली बजारका प्रमुख लोकमान साकेका अनुसार विद्युतको लाइन काटिन थालेपछि महसुल तिर्ने ग्राहकको संख्यामा समेत उल्लेख्य वृद्धि भएको छ। उहाँले हालसम्म सबैभन्दा बढी महसुल रकम उठ्न बाँकी रहेकोमा बागेश्वरी माध्यमिक विद्यालय रकम 3 सुर्खेतको रहेको बताउनुभयो। यस्तै भेरी राप्ती यातायात व्यवसाय समिति देवस्थल 6 सली बजार लगायत अन्य संघ संस्थाबाट पनि रकम असुल्न बाँकी रहेको विद्युत प्राधिकरणले जनाएको छ।
सल्यानको रामपुरमा कुलो मर्मत भएसँगै किसानहरू खुसी भएका छन्। वर्षायाममा कुलो मर्मतका लागि दिनदिनै दुःख झेल्ने गरेका समस्या अब टरेको किसानले बताएका छन्। करिब 15 हेक्टर जमिनमा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानहरू खुसी भएका हुन्। अरू समयमा खासै समस्या नभए पनि वर्षायाममा अहिले बनाएको कुलो पानी पर्न थालेपछि उस्तै हुने समस्या झेल्दै आएका उनीहरूका लागि कुलो निर्माण भएपछि 42 घरधुरी लाभान्वित भएको जनाइएको छ।
भेरी खबरमा खबरको सिलसिला जारी नै छ। लीला भने यो विश्राम
सबैको मन छुने
रेडियो भेरी एफएम।
दाङमा पछिल्लो 10 वर्षमा 5,000 भन्दा बढी हेक्टर वन क्षेत्र बढेको तथ्याङ्क सार्वजनिक। जुम्लाको प्रसिद्ध चन्द्रनाथ मन्दिरमा सिसी क्यामेरा जडान। राज्य व्यवस्था समितिले पारित गरेका निर्वाचन सम्बन्धी दुईवटा प्रतिवेदन संसदमा पेश। दलहरूले मोर्चाबन्दी गरेर एउटै चुनाव चिन्हमा चुनाव लड्न नपाउने। अमेरिका 12 देश समृद्ध व्यापार सम्झौता टिपिपीको सदस्यबाट बाहिरियो। र संकटाकल पोखरामा जारी 15 आहारा गोल्डको फुटबलको सेमी फाइनलमा प्रवेश। सेमी फाइनल पुग्ने 4 टोलीको टुङ्गो लाग्यो। यी हुन् अहिलेसम्मका मुख्य खबरहरू।
तपाईँ अहिले सबैको मन सुने रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। जिल्ला कारागार प्युठानमा क्षमता भन्दा झण्डै तेब्बर कैदी बन्दी राखिँदा बसोबास तथा उपचारमा समस्या भएको छ। 25 जनाको क्षमता रहेको कारागारमा 61 र 7 थुनुवा गरी 68 जना रहेका छन्। 25 जनाका लागि मात्रै औषधि उपचार खर्च हुने भएकाले अन्यको उपचारका लागि समस्या भएको जिल्ला कारागार प्युठानका जेलर रुद्र आचार्यले बताउनु भएको छ। जिल्ला कारागार प्युठानमा पुरुष कारागारको क्षमता 15 जना र महिला कारागारको क्षमता 10 रहेकोमा हाल पुरुष कारागारको क्षमता 61 र महिला कारागारको क्षमता 2 बालकसहित 16 जना रहेका छन्।
मोगु गाविसका स्थानीय व्यक्तिहरूले साथमा रहेको नगद चोरीमा संलग्नको आरोपमा 5 जना माओवादी पूर्व लडाकुलाई जिल्ला अदालतले पूर्वपक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। आफ्नो गाउँबाट सदरमुकाम गमगढी आउँदै गर्दा भदौ 14 गते दिउँसो रोवा गाविसको काउलापानी भन्ने स्थानमा मोगु गाविसका स्थानीयहरूसँग हतियार देखाएर जबरजस्ती लुटेको आरोपमा 5 माओवादी पूर्व लडाकुलाई जिल्ला अदालतले पूर्वपक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।
स्थानीय निकायको निर्वाचन सम्बन्धी राज्य व्यवस्था समितिले पारित गरेका 2 प्रतिवेदन व्यवस्थापिका संसदमा पेश भएको छ। समितिका सभापति दिलबहादुर घर्तीले मतदाता नामावली विधेयक 2073 र निर्वाचन आयोगको विधेयक 2073 समितिको प्रतिवेदनसहित पेश गर्नुभएको हो। गत असोज 30 गते ती 2 विधेयक दफावार छलफलका लागि संसदले राज्य व्यवस्था समितिमा पठाएको थियो। सभापति घर्तीले आवश्यक संशोधनसहित सदनमा पेश गरिएको बताउनुभयो। 2 विधेयकले निर्वाचनका लागि मार्ग प्रशस्त गर्ने उहाँको भनाइ छ। व्यवस्थापिका संसदको अर्को बैठक आज पनि जारी रहनेछ।
विभिन्न दलका सांसदहरूले स्थानीय निकाय निर्वाचनको मिति घोषणा गर्न सरकार संसदसँग आग्रह गरेका छन्। व्यवस्थापिका संसद बैठकको शून्य समयमा बोल्ने उनीहरूले तत्काल लोकतन्त्रको आधार स्तम्भका रूपमा रहेको स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेका हुन्। स्थानीय तथा राष्ट्रिय समस्या लगायत स्थानीय निकायको निर्वाचनको मिति घोषणामा भएको विलम्बप्रति सांसदहरूले सरकारको आलोचना गरेका छन्। केही जिल्लामा रहेको विवाद समेत मन्त्री परिषदले समाधान गर्न सक्ने कानूनी प्रावधानलाई उपयोग गर्न समेत उनीहरूले ध्यानकर्षण गराएका छन्। यसरी ध्यानकर्षण गराउनेहरूमा अमन लाल मोदी, आशा यादव, केशरी घरती मगर, उमेश कुमार यादव, ऋषिकेश पोखरेल, केशव बडाल लगायत रहनु भएको छ।
राजनैतिक दलहरूले मोर्चाबन्दी गरेर एउटै चुनाव चिन्हमा चुनाव लड्न नपाउने भएका छन्। संसदको राज्य व्यवस्था समितिले समिति अन्तर्गतको उपसमितिले निर्वाचन आयोग को यो प्रस्ताव अस्वीकार गरेको हो। निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी विधेयकको दफा 48 चुनाव अघि नै 2 वा 2 भन्दा बढी दलले मोर्चाबन्दी गरे एउटै चुनाव चिन्हमा चुनाव लड्न पाउने उल्लेख थियो। उपसमिति सदस्य एवं एमाले सांसद रामेश्वर फुयाले यो दफा नै हटाउने निर्णय भएको बताउनुभयो। एकीकृत नेकपा माओवादीले भने यसमा फरक मत राख्ने बताएको छ। प्रमुख 2 दल कंग्रेस र एमाले सुरुदेखि नै मोर्चा बनाएर एउटै चिन्हमा चुनाव लड्ने प्रस्तावको विपक्षमा थिए। कंग्रेसका सदस्यहरूले नै यसमा संशोधन नै दर्ता गराएका हुन्। भेरी खबरमा खबरको सिलसिला जारी नै छ। लीला पनि यो अर्को विश्राम।
सबैको मन सुने
रेडियो भेरी एफएम।
दाङमा पछिल्लो 10 वर्षमा 5,000 भन्दा बढी हेक्टर वन क्षेत्र बढेको तथ्याङ्क सार्वजनिक। जुम्लाको प्रसिद्ध चन्द्रनाथ मन्दिरमा सिसी क्यामेरा जडान। राज्य व्यवस्था समितिले पारित गरेका निर्वाचन सम्बन्धी 2 विधेयक संसदमा पेश। दलहरूले मोर्चाबन्दी गरेर एउटै चुनाव चिन्हमा चुनाव लड्न नपाउने। अमेरिका 12 देश सम्मिलित व्यापार सम्झौता टीपीपीको सदस्यबाट बाहिरियो। र सङ्कटकाला पोखरामा जारी 15 आहारा र गोल्ड कप फुटबलको सेमी फाइनलमा प्रवेश। सेमी फाइनल पुग्ने 4 टोलीको टुङ्गो लाग्यो। यी हुन अहिलेसम्मका मुख्य खबरका शीर्ष।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। भेरी खबरमा अब बाँकी खबर। संसदको सार्वजनिक लेखा समितिले एनसेलबाट पुँजीगत लाभ कर असुल उपर नभएसम्म 4 पुस्ताको मोबाइल सेवा 4G लगायत थप सेवाका काम अघि नबढाउन निर्देशन दिएको छ। समितिको बैठकले पुँजीगत लाभ कर असुल नगरी थप सेवाका लागि काम कारवाही अघि नबढाउन सूचना तथा संचार मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको हो। बैठकमा बोल्ने अधिकांश सांसदले सबै कर असुल नभई एनसेललाई थप सेवा दिएर पुरस्कृत गर्न लाग्दा गर्न लान नहुने बताएपछि यस्तो निर्णय गरिएको हो। सभापति चयन नभएका बेला ज्येष्ठ सदस्य सर्वेन्द्रनाथ शुक्लको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो। लेखा समिति यसअघि नै अर्थ समिति र राजस्वका अधिकारीहरूलाई बोलाएर 3 महिनाभित्र लाभकर निर्धारण गरी असुल गर्न निर्देशन दिइसकेको छ।
निर्वाचन आयोगमा 3 नयाँ आयुक्त नियुक्त गर्ने विषयमा छलफल गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक परिषदको बैठक बोलाउनु भएको छ। प्रधानमन्त्रीको कार्यालयले आगामी शुक्रबार माघ 14 गते दिउँसो 2 बजे संवैधानिक परिषदको बैठक बोलाउनु भएको हो। दलहरूबीच केही दिन अघि चाँडै निर्वाचन आयोगको रिक्त पद पूर्ति गर्ने र निर्वाचन कानून संसदबाट पारित गर्ने सहमति भएको थियो।
उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले सुन तस्करीमा भन्सार विभागकै कर्मचारीको संलग्नता रहेको स्वीकार गर्नुभएको छ। संसदको सुशासन तथा अनुगमन समितिको बैठकमा उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले सुन तस्करीबारे अनुसन्धान भइरहेको उल्लेख गर्दै छिट्टै कार्यवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाउनु भएको छ। उपप्रधानमन्त्री महराले सुन तस्करीमा भन्सार विभागका कर्मचारीको संलग्नतालाई आफूले भूरा माछाको संज्ञा दिएको विषयलाई उचालेर आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको गुनासो पनि गर्नुभएको छ।
कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले समानुपातिको नाममा सरकारी वकिलहरूले निहित स्वार्थका लागि बेन्च बहिष्कार गरेको आरोप लगाउनु भएको छ। राजधानीमा भएको एक कार्यक्रममा मन्त्री नायकले राष्ट्रको जिम्मेवारी निकायमा रहेका सरकारी वकिलले नै समानुपातिको नाम देखाएर बेन्च बहिष्कार गर्नु कानून विपरीत रहेको दावी गर्नुभयो। उच्च अदालतमा न्यायाधीश नियुक्तिप्रति असहमति जनाउँदै सरकारी वकिलहरूले सबै तहका अदालतमा बहस पैरवी बहिष्कार गरेका बेला कानून मन्त्रीको यस्तो भनाई आएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षित गर्भपतन एवं परिवार नियोजन सम्बन्धी विदेशी सहयोगमा प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारी गर्नुभएको छ। यसले नेपालमा समेत प्रभावित बन्ने देखिएको छ। पदभार ग्रहण गरेको दोस्रो दिन लाखौं महिलाहरूको प्रदर्शन गरेको पृष्ठभूमिमा ट्रम्पले महिला अधिकारको महत्वपूर्ण एजेण्डा मानिने गर्भपतन एवं परिवार नियोजन सम्बन्धी अन्तर्राष्ट्रिय सहयोग रोक्ने आदेश दिनुभएको हो। यस्तो व्यवस्था 1980 दशकमा सामाजिक एजेन्डामा निकै अनुदार मानेको रोनाल्ड रेगनको शासनकालमा रहेको थियो। 1984 मेक्सिको सिटीमा आयोजित राष्ट्रसङ्घीय जनसङ्ख्या सम्मेलनमा रेगनले गर्भपतन एवं परिवार नियोजन सम्बन्धी अन्तर्राष्ट्रिय सहयोग बन्द गर्ने घोषणा गर्नुभएको थियो।
अब लागौं केही विदेशका खबरतर्फ। चीनले दक्षिणी चिनिया समुद्रमा आफ्नो निर्विवादित सम्प्रभुता भएको दावी गरेको छ। ट्रम्प प्रशासनले दक्षिणी चिनिया समुद्री क्षेत्र लिनबाट चीनलाई रोक्ने जनाएपछि चिनिया विदेश मन्त्रालयको यस्तो भनाई सार्वजनिक भएको हो। मन्त्रालयले त्यस क्षेत्रमा आफ्नो अधिकार रक्षा गर्न बेजिङ दृढ रहेको स्पष्ट पारेको छ। सोमबार मात्र व्हाइट हाउसमा प्रवक्ता सीएन स्पार्सले दक्षिण चिनिया समुद्रमा अमेरिकी हितलाई निश्चित रूपमा रक्षा गर्ने बताएका थिए। दक्षिण चिनिया समुद्रको मुद्दामा अमेरिका कुनै पक्ष नभएको चीन सरकारको भनाई छ। चिनिया सरकारी संचार माध्यमले अमेरिकी कदमले विनाशकारी भिडन्त ल्याउने चेतावनी समेत दिएको छ। ओबामा प्रशासनले त्यस क्षेत्रको विवादमा कुनै पनि पक्ष लिन अस्वीकार गर्नुभएको थियो।
अमेरिका 12 देश सम्मिलित व्यापार सम्झौता ट्रान्स पेसिफिक पार्टनरसिप टिपिपीको सदस्य राष्ट्रबाट बाहिरिएको छ। आफूले निर्वाचनमा गरेको वाचा पूरा गर्ने क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिपिपीबाट बाहिरिने पत्रमा हस्ताक्षर गर्नुभएको हो। अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामाको पहलमा 12 राष्ट्र सम्मिलित टिपिपी सम्झौता गरेको थियो। टिपिपी सम्झौताले अमेरिकी उत्पादन क्षेत्रमा ह्रास आएको जिकिर गर्दै ट्रम्पले ओबामा प्रशासनको निर्णय उल्ट्याउनु भएको हो। तर ट्रम्पले भने टिपिपीले गर्दा अमेरिकामा विषयमा गम्भीर अप्ठ्यारो पर्ने बताउँदै आउनु भएको छ।
फेरी खबरको अन्त्यमा केही खेल खबर। संकटाकला पोखरामा जारी 15 आहारा र गोल्ड कप फुटबलको सेमी फाइनलमा प्रवेश गरेको छ। संकटाले अन्तिम क्वार्टर फाइनलमा बंगलादेशको नारायणगंज एएफसीलाई 2-0 गोल अन्तरले हराउँदै अन्तिम 4 ठाउँ पक्का गरेको हो। पहिलो हाफ गोल रहित बराबरीमा सकिए पनि 53 मिनटमा निराजन खड्का र 90 मिनटमा विश्वास श्रेष्ठले गोल गर्दै संकटालाई जित दिलाउनु भयो। यो सँगै प्रतियोगिताको सेमी फाइनल पुग्ने चारवटै टोलीको टुङ्गो लागेको छ। यसअघि आयोजक सहारा क्लब मनामोर स्याङ्दी र आर्मी क्लब अन्तिम 4 प्रवेश गरिसकेका छन्।
र बैतडीमा जारी 19 वर्ष मुनिको शहीद दशरथ चन्द स्मृति आमन्त्रण क्रिकेट प्रतियोगितामा त्रिलोचन क्रिकेट क्लब र आयोजक दशरथ चन्द एकाडेमी क्रिकेट क्लब विजय भएका छन्। त्रिलोचनले एनआरवाइसी बट्टालाई 4 विकेट पाखा लगाउँदै पहिलो जित दर्ता गरेको छ। 148 रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको त्रिलोचनले 21.2 ओभरमा 6 विकेटको क्षतिमा भेट्टाएको हो। अनिल पुजाराले 44 तथा युवराज जोशीले 39 रनको योगदान दिनुभएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको बट्टाले सुनिल चन्दको 35 रनको मद्दतले 24.4 ओभरमा 147 रन बनाएको हो। यस्तै जगन्नाथ क्रिकेट क्लबलाई 13 रनले स्तब्ध पार्दै प्रतियोगिताबाट बाहिरिसकेको आयोजक दशरथ चन्द एकाडेमी क्रिकेट क्लबले सान्त्वना जित हात पारेको छ। शहीद दशरथ चन्द स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा 8 टिमको सहभागिता रहेको छ। बैतडी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा भइरहेको प्रतियोगिताको विजेताले 50,000 र उपविजेताले 25,000 रुपियाँ हात पार्ने जनाइएको छ।
खेल खबरसँगै बिहानको भेरी खबर सकियो। जानुभन्दा पहिले अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
दाङमा पछिल्लो 10 वर्षमा 5,000 भन्दा बढी हेक्टर वन क्षेत्र बढेको तथ्याङ्क सार्वजनिक। जुम्लाको प्रसिद्ध चन्दननाथ मन्दिरमा सिसी क्यामेरा जडान।
राज्य व्यवस्था समितिले पारित गरेका निर्वाचन सम्बन्धी दुईवटा विधेयक संसदमा पेश। दलहरूले निर्वाचन मोर्चाबन्दी गरेर एउटै चुनाव चिन्हमा चुनाव लड्न नपाउने।
अमेरिका 12 देश सम्मिलित व्यापार सम्झौता टिपिपीको सदस्यबाट बाहिरियो।
र सङ्कटाकलप पोखरामा जारी 15 आहारा गोल्ड कप फुटबलको सेमी फाइनलमा प्रवेश। सेमी फाइनल पुग्ने चारवटी टोलीको टुङ्गो लाग्यो। हवसरीलाई बिहानको भेरी खबर सकियो। तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै डिलु र सुचित्रा बिदा हुन्छौ। ताजा समाचार स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्कार।